الحمد لله رب العالمين والصلاة والسلام على رسوله الأمين وعلى آله وصحابه أجمعين أما بعد حضرت حود علیہ السلام مسلسل اپنی دعوت کو اپنے پیغام کو قوم کے سرداروں اور عام باشندوں کے سامنے پیش کرتے رہے لیکن قوم کے سرداروں نے ضد اور ہردرمی کی بنا پر اس دعوت کو جھٹلایا اور مسلسل دشمنی نفرت اور انکار کے طرز عمل کو اختیار کیا. حضرت ہود علیہ السلام پر بڑے بڑے سرداروں نے اعتراضات بھی کیے. قرآن کے اندر ان اعتراضات کے جوابات دیے گئے لیکن جب بات کو سمجھنا نہیں ہوتا ہے اور صرف ضد اور ہردرمی کا طرز عمل اختیار کرنا ہوتا ہے تو انسان ہدایت کو نہیں پا سکتا. حق کے قریب آ کر بھی وہ حق سے محروم ہوتا ہے. مثلا انہوں نے اعتراض کیا کہ ہم سے زیادہ طاقتور کون ہے. اس غرور اور تکبر کو دیکھیے. اللہ نے ان کو نعمتیں دی تھیں, ان نعمتوں کے نتیجے میں شکر گزار بندے بننے کے بجائے انہوں نے غرور اور تکبر کی راہ اختیار کی. تو کہا کہ ہم سے زیادہ طاقتور کون ہے, اور یہ خود تو اکیلے ہیں, ان کے ساتھ کوئی جتھا نہیں ہے, ان کے پیچھے کوئی طاقت نہیں ہے, اور ان کی باتوں کو ہم محض ان کے کہنے پر کیسے مان لیں, ہم اپنے معبودوں کو کیسے چھوڑ دیں. بتایا گیا کہ اے لوگوں, اللہ سب سے زیادہ طاقتور ہے, تم سے بھی اور سب سے زیادہ اللہ طاقتور ہے کہ اس نے تم کو پیدا کیا ہے. انہوں نے یہ اعتراض کیا کہ اے ہود, ہم تم کو جھٹلا رہے ہیں, اور تم اگر سچے ہو تو وہ عذاب لے آؤ, اتنا جھٹلانے کے باوجود وہ عذاب ہم پر کیوں نہیں آتا. حضرت ہود علیہ السلام نے فرمایا کہ اگر تم یہی راستے پر اسی طرح سے چلتے رہو گے تو ایک دن اللہ کا مقرر کردہ عذاب اور اس کا غضب تم پر ضرور نازل ہوگا, لیکن تم عذاب کے لیے کیوں جلدی مچاتے ہو, تمہیں جو موقع مل رہا ہے اس سے تم فائدہ اٹھاؤ. یہ عجیب نادان لوگ تھے کہ وہ اللہ کی رحمت اور اللہ سے بھلائی کے بجائے اپنے عذاب کو دعوت دے رہے تھے اور اس میں جلدی کر رہے تھے, چیلنج کرتے تھے اپنے پیغمبر کو کہ وہ عذاب تم لے آؤ, ہم تم کو جھٹلا رہے ہیں. اسی طرح سے ان کا یہ خیال تھا کہ خود تو بے عقلی کی باتیں کر رہے ہیں. ان کو جواب دیا گیا کہ یہ ساری باتیں حماقت کی باتیں نہیں ہیں, حضرت خود اللہ کے پیغمبر ہیں, اللہ کی طرف سے جو احکام آئے ہیں وہ تم تک پہنچا رہے ہیں. غرض یہ کہ ان کے ایک ایک اعتراضات کو لے کر اس کے جامع جوابات دیے گئے اور ان کو ترغیب دلائی گئی کہ ان دلائل پر ان جوابات پر غور کر کے اپنی بھلائی اور اپنی خیر خواہی کے لیے جو پیغام پیش کیا جا رہا ہے اس پر توجہ کریں. لیکن جن کی عقل ماری گئی تھی وہ مادی خوشحالی, آخرت کا انکار اور یہی اسباب جو بتائے ہیں اس کی بنیاد پر وہ ماننے کے لیے تیار نہیں ہوئے. ان کا ایک اعتراض یہ بھی تھا کہ یہی دنیا کی زندگی سب کچھ ہے اور اس میں ہم کامیاب ہیں تو بس یہی ہمارے لیے کافی ہے. ان کو بتایا گیا کہ یہ حقیقت نہیں ہے, اس دنیا کے بعد بھی آخرت کی ہمیشہ کی زندگی آنے والی ہے. تو یہ وہ اعتراضات تھے قوم کے بڑے سرداروں کی جانب سے جن کا जामे अंदाज से जवाब भी दिया गया और हम देख सकते हैं कि इन जवाबात पर गौर करके अपनी भलाई खैरख्वाही को हासिल करने के बजाय कौम के बड़े सरदारों ने बिल्कुल उल्टा ही रास्ता इख्तियार किया और अपनी तबाही और बर्बादी को दावत देते रहे, पैगंबर को चैलेंज करते रहे और अल्लाह की गुस्से को, नाराज़गी को बढ़ाते रहे। हज़रत हूद अलैहिस्सलाम ने इस पूरी जिद्दोजहद के बाद अल्लाह ताला से दुआ मांगी कि ऐ अल्लाह, मैंने अपने बस में जितना कुछ था तेरे पैगाम को, तेरी बंदगी की दावत को इन तक पहुंचाया, लेकिन ये कौम मानने के लिए तैयार नहीं है और इसे ये मुसलसल झुटलाते हैं, इसका इनकार करते हैं और मुखालिफत और दुश्मनी पर ये कमर बस्ता हो गए हैं और यहाँ तक कि इस दावत का और वक्त के पैगंबर का भी मजाक उड़ाने वालों में ये शामिल हो गए हैं। इस तरह से ये कश्मकश अब एक अपने अंजाम की तरफ बढ़ रही है। दुनिया की कौमों के उरूज और जवाल में ये बात बड़ी अहम हमें मिलती है कि जब कभी किसी पैगंबर की दावत को झुटलाया गया, बावजूद इसके कि पैगंबर ने तमाम दलाइल पेश किए और कौम के एतराजात का जवाब भी दिया, लेकिन इसके बावजूद पैगंबर की दावत पर गौर फिक्र करके, अक्ल को सही तौर पर इस्तेमाल करके या अक्ल से काम लेकर गौर व तदब्बुर के बाद अपने इनकार और अपनी हर धर्मी से बाज आने के बजाय जब वो उसी पर कायम रहे, तो हम देखते हैं कि पैगंबरों ने अल्लाह से दावत दुआ की। चुनांचे हज़रत हूद अलैहिस्सलाम की दुआ कुरान मजीद में हमें मिलती है। ये एक तरह से गोया उस वक्त के दाई पैगंबर की जानिब से अल्लाह की बारगाह में अपनी दावती जिद्दोजहद और कौम की इस्लाह और उनकी तरबियत की कोशिशों का एक गोया रिपोर्ट थी एक तरह से, कि उन्होंने अल्लाह की बारगाह में पेश किया। और ये भी हमें मिलता है कि उन्होंने अल्लाह से नुसरत की दुआ मांगी कि अब मैं बेबस हूँ, इस कौम की इस्लाह मेरे लिए मुमकिन नहीं है, इनको सही रास्ते पर लाने और इनकी इस्लाह करने की जितनी कोशिश हो सकती थी और जितना मेरे बस में था वो मैंने सब कुछ कर दिया। दुआ भी मांगी कोशिशों के साथ साथ, लेकिन ये सारी मुखलिसाना खैर ख्वाहाना कोशिशें बेकार जाया हो गई। कौम ने इन पर कान नहीं धरा और मुखालिफत का ये रास्ता इख्तियार किया है। तो ऐ अल्लाह, अब तू ही मदद फरमा और इस कौम के मुकाबले में मुझे अकेला न छोड़। ये बड़ा नाजुक मरहला होता है। इस मरहले पर पहुंचने के बाद अगर फिर भी अजाब आने से पहले पहले कौम संभल जाती है तो उसके लिए मौका है, लेकिन अगर वो मुसलसल इनकार और मुखालिफत का तर्ज अमल इख्तियार करती है, पैगंबर को चैलेंज देने लगती है और अल्लाह के अजाब का आगे बढ़कर मुतालिबा करने लगती है, तो फिर यूं समझिए कि अब उसका आखिरी वक्त आ पहुंचा। अल्लाह ताला का फैसला होता है अजाब का, और एक बार जब अल्लाह ताला का फैसला हो जाए तो फिर इस दुनिया में, कायनात में कोई ताकत नहीं है जो अल्लाह के उस फैसले को उस कौम के सिलसिले में नाफिज होने से रोक सके, उस कौम को अल्लाह के अजाब से बचा सके। अल्लाह ताला की ये सुन्नत होती है कि वो वक्त के पैगंबर यानी दाई और फिर उनके साथ जो मुट्ठी भर अहले ईमान होते हैं, उन अहले ईमान को अल्लाह ताला बचा लेते हैं, अजाब से महफूज रखते हैं, और बाकी जो झुटलाने वाली कौम है उसके आखिरी वक्त के नतीजे में वो अजाब से दोचार हो जाती है। अब ये देखना बाकी है कि हूद अलैहिस्सलाम की कौम पर कैसा अजाब आया। अल्लाह ताला हम सबको अपनी बंदगी पर साबित कदम रखने की तौफीक अता फरमाए और अपनी नाराज़गी से हमारी हिफाजत फरमाए। आमीन।